मम माने आमा अस्ट्रेलियाका नेपाली आमाहरूको कथा।
स्वागत छ फेरि पनि यो पोडकास्ट श्रृङ्खलामा। म सुनिता पोखरेल रहेको छु। म आफै पनि आमा, मेरो चाहिँ छोरी छ, 2020 जुलाईमा जन्मिएको हो।
र म चिसिका, यहाँ मेलबर्नबाट। मेरो दुईवटा बच्चाहरू छ, एउटा 5 वर्षको छोरी र अर्को 6 महिनाको छोरा।
र हामी अब आमा आमा मिलेर तपाईँहरू आमा आमाका कुरा पनि यहाँनिर राख्नेछौँ। र अब आजको यो श्रृङ्खलामा चाहिँ हामी के कुरा राख्दैछौँ त सिखा?
आज चाहिँ हामीहरू नेपाल र नेपालमा भर्खर अभिभावक हुनुभएको, स्पेसली ड्युरिङ कोभिड, र यहाँ अस्ट्रेलियामा अभिभावक हुनुभएको, अगेन ड्युरिङ कोभिड, त्यो अलिकति दुईवटा एङ्गलबाट, नेपालको पर्सपेक्टिभ र यहाँ अस्ट्रेलियाको पर्सपेक्टिभबाट दुईवटा अलिकति कम्पेयर गर्ने हो कि भन्ने विचारमा छौँ आजको श्रृङ्खलामा चाहिँ।
आमा बनिरहँदाखेरि होइन, अब प्रेग्नेन्टै हुँदाखेरि पनि र बच्चा भइसकेपछि पनि कति धेरै अब नेपालमा त यस्तो गरिन्थ्यो, यहाँ के गर्ने भनेर त्यो कन्फ्युजन कतिको हुन्थ्यो तिमीलाई? मलाई चाहिँ कस्तो कन्फ्युज हुने कि, मतलब हुन्छ नि नेपालबाट एउटा सजेसन आइरहेको हुन्थ्यो होइन, अनि यतातिरको सुन्दाखेरि अब हेल्थ एडभाइसहरू लिँदाखेरि चाहिँ यतातिरको अर्को कुरा हुन्थ्यो, त्यस्तो गर्नु हुँदैन भन्ने जस्तो हुन्थ्यो, अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति कन्फ्युजन हुन्थ्यो क्या। अनि आज हामी कार्यक्रममा चाहिँ अब त्यही बारेमा नै कुरा गरौँ होइन। अब जस्तै त्यो नेपालबाट भनिने कुराहरू नेपालमा जसरी हेरिन्छ नि बच्चाहरूलाई, अनि त्यसमा र अस्ट्रेलियाको के कुरा चाहिँ अलिकति फरक छ, अनि हुन्छ नि जति सब हामीले जति छुन सक्छौँ हुन त धेरै कुरा फरक हुनसक्छ होइन। अनि फेरि यो चाहिँ अब एकदमै हेल्थ पर्सपेक्टिभबाट भन्दा पनि अनुभवको हिसाबले है, अब कस्तो एक्सपिरियन्स गऱ्यौँ भन्ने हिसाबले मात्र हो। अनि त्यही अब तिम्रो एक्सपिरियन्स बेस्ड तिम्रो चाहिँ के थियो अब अनुभव हुन्छ नि, अब नेपाल र अस्ट्रेलियाको के कुरा चाहिँ एकदमै फरक भएको जस्तो पायो तिमीले?
त्यही त, तिमीले भने जस्तै अब सजेसन्सहरू एडभाइसहरू चाहिँ धेरै आउने गर्थ्यो होइन, अब हामी यसरी गर्थ्यौँ, तिमीहरूलाई हामीले यसरी गरेको भन्ने, त्यस्तो खालको एडभाइसहरू चाहिँ आइरह हुन्थ्यो। अनि मैले चाहिँ कसरी गरेँ भने, अब जुन चाहिँ अलिकति रेलेभेन्ट अथवा आफूलाई एक्सेप्टेबल जस्तो, अब हुन्छ नि मेक सेन्स भने जस्तो कुराहरूलाई चाहिँ मैले अलिक एक्सप्लोर गरेँ होइन। तर जुन कुरा चाहिँ मलाई अलिकति सेन्स लागेन इन अ वे कि अलिक अनरियलिस्टिक पनि हुन्छ नि त कति एडभाइसहरू हो, त्यस्तो कुराहरू चाहिँ मैले जहिले पनि जिपीलाई कन्सल्ट गरेँ फर्स्ट थिङ त।
यो बारेमा हामीले एकदम विस्तृतमा छलफल गरेका छौँ र त्यही हाम्रो हामी 3 जनाको गफ छ है यसपालिको कार्यक्रममा चाहिँ। अब सिखा भइहाल्यो अनि म, अनि त्यसपछि हाम्रो नेपालबाट चाहिँ तपाईँहरूले अब सेवा भट्टराई भनेर अब कति उसको रिपोर्टहरू पनि सुनिरहनु भएको होला एसबिएस नेपालीमा होइन। अब सेवा भट्टराईसँग ऊ पनि भर्खरै अभिभावक बने, अब आमा बनेको होइन, र उसले चाहिँ अब नेपालको कुरा गर्छिन् होइन, अब त्यो कुराकानी सुनौ होइन। तर अब त्योभन्दा अगाडि चाहिँ एकपल्ट म यहाँ सिडनीमा बस्ने एकजना रिचा सिलवालले चाहिँ त्यही नेपाल र अस्ट्रेलियामा कस्तो हुन्छ, अब डिफरेन्स कस्तो हुन्छ, अब त्यहाँ नेपालबाट चाहिँ कस्तो कस्तो किसिमको सुझावहरू आउँछ होइन, जुन चाहिँ अब लागू गर्न सकिँदैन तर अब के गर्ने भने जस्तो कस्तो हुन्छ भनेर सोधेका थियौँ। अब उनको एकचोटि अनुभव सुनौ अनि त्यसपछि चाहिँ हामी 3 जनाको गफ सुनाउनतर्फ लाग्नेछौँ।
सिकाउने शैली चाहिँ अब कति कुरा नेपालमा हामीले गर्ने त्यो नै गरे, अब बच्चालाई दुखाउनेदेखि लिएर होइन तेलहरू मसाज दिनदिनै गर्ने, बिहान बेलुका सेक्नेदेखि लिएर त्यो कति कुराहरू चाहिँ मैले फलो गरेँ। अब कति कुराहरू चाहिँ हुन्छ नि, अब एकदमै धेरै लुगा लगाइदिने भन्ने, नेपालमा अब पुरा टोपी लगाइदिने भन्नुभयो,
टोपीको त इस्यु हुन्छ हुन्छ जहिले,
टोपी र मोजा चाहिँ अब यहाँ चाहिँ नलाइदिनु भन्दो रहेछ, त्यसले गर्दा चाहिँ अब हिट स्ट्रोकहरू आउने चान्स हुन्छ बच्चालाई होइन, धेरै तातो भयो भने पनि। अब नेपालमा चाहिँ अब हामीले फोन गर्ने बित्तिकै अब मेरो प्यारेन्ट्सहरूले रिलेटिभ्सहरूले चाहिँ बच्चालाई नाङ्गै हिँडाएको छ, मोजा लगाइदा छैन, टोपी निला छैन, आफू पनि बुझ्छै भने जस्तो कुरा गर्छिन्छ होइन। गर्मी भइरहेको हुन्छ, आफूलाई अब बाक्लो लुगा लगाएर बस भनिन्छ, अब कसरी लाउने गर्मीमा होइन। अब बच्चालाई पनि अब एकदमै टोपी लगाइदियो, जहिले पनि इस्यु चाहिँ के छ भने, मलाई चाहिँ जहिले पनि टोपी किन लगाइदियो बच्चालाई, टोपी किन नलगाइदियो, मोजा किन नलगाइदियो,
है त्यो मलाई पनि त्यो एकदमै आउँथ्यो त्यो कुरा। अनि अर्को सुत्केरी हुँदाखेरि सुत्केरी जस्तो देखिएन भन्ने
हो अब टो मजाले टाउकोमा तेल हाल भन्छन्थ्यो, अब पटुका बान भन्छन्थ्यो होइन। अब पटुका चाहिँ बाने मैले, अब कम्प्रेसन गर्यो भने बेल्टहरू लगाएँ, पटुका भन्नाले पटुकै बानेन, बेल्टहरू लगाएँ होइन, त्यसले अब टमी कम्प्रेसनको लागि। अब सुत्केरी जस्तो हुनु पर्यो, सुत्केरी जस्तो लुगा लाउनु पर्यो भन्छन्थ्यो आफूलाई। एकदमै यो टाइममा फेरि हर्मोनल इम्ब्यालेन्स भएको कारणले एकदमै गर्मी हुँदो रहेछ फेरि,
है कस्तो गर्मी हुने हो।
अनि त्यो सँगसँगै फेरि बाक्लो लुगा लाएर भन्छन्थ्यो मलाई। त मैले मेरो बहिनीले फोटो खिचेर पठाइदिएछ हाफ टी सर्ट लगाएको, पछि मलाई गाली गर्छु कि घरबाट, यस्तो लाउनु हुँदैन, सुत्केरी भएपछि चिसो पस्छ भन्ने कुरा भयो। पछि त्यो कुरा पनि माने, अब उहाँले के गर्छ, केयर गरिसकेको हो होइन, पहिलादेखि चलिआएको कुराहरू हस् भन्ने मैले केही आर्ग्यु पनि गरिनँ। तर फरक चाहिँ धेरै नै फरक छ नेपालमा हुर्काउने र यहाँ हुर्काउने तरिका चाहिँ।
र यसरी नै सुनिहाल्नुभयो रिचाले चाहिँ आफ्नो अनुभव सुनाएको कि आई थिङ्क हामी सबैजना जो चाहिँ आमा बनेको छौँ अर्कै कन्ट्रीमा होइन, सबै त्यो थ्रु गएको छ क्या, त्यो एडभाइस पाउने कुरामा। र अब त्यसमा हामीले कति लियौँ कति लिएनौँ, त्यसपछि के गर्यौँ त्यो एडभाइसको भन्ने कुरा चाहिँ आई थिङ्क सबै एउटा कमन ऊ चाहिँ छ सबैजनालाई जस्तो लाग्छ मलाई। अनि त्यसरी नै कुरा गर्दा गर्दै चाहिँ अब हामी चाहिँ सेवा सुनिता र मेरो कुरा फेरि एकचोटि कुराकानी सुनौँ यो बारेमा, विस्तृत रूपमा हामीले चाहिँ कुरा गरेका थियौँ, त्यो पनि एकचोटि सुनौँ न।
सुरु अब सुरुमा चाहिँ अब त्यही कति भयो बच्चा भएको?
मेरो बच्चा भएको चाहिँ 6.5 महिना भयो, जुन 13 जन्मेको छोरी।
यो त शिखा र सेवाको एउटै एउटै टाइम जस्तो भयो है शिखा?
एकदमै, मेरो 8 हो, उसको 13 भनेपछि झन्डै एकै दिन परिस नि त हौ,
एक हप्ता मात्रै फरक,
एक हप्ता।
त्यही त, अनि कस्तो भइरहेछ मदरहुड, कस्तो भएको छ?
मदरहुड चाहिँ अब दुइटै कुरा भइरहेछ, एउटा छोरीसँग एकदम रमाइलो पनि भइरहेछ, छोरीलाई देखेर एकदम खुसी लाग्छ, उसँगको टाइम एकदम इन्जोय पनि गरिरहेको छु, तर एट द सेम टाइम एकदम धेरै गाह्रो पनि भइरहेको छ। मुख्य गाह्रो चाहिँ निन्द्रा नपुगेर हुँदो रहेछ। अब दिउँसो भयो भने चाहिँ हामीलाई अरू सपोर्ट पनि छ, हामी फ्यामिलीसँग बस्छौँ, कहिले मेरो फ्यामिलीसँग कहिले मेरो हस्बेन्डको फ्यामिलीसँग, अनि अब खाना बनाउने यताउता अथवा बेबीको घरको कामहरू गर्नेमा चाहिँ हामीलाई धेरै सपोर्ट छ, बेबी हेर्ने पनि पालो पालो गरिन्छ, तर राति भएपछि चाहिँ अब जहिले पनि अब उठिराख्दाखेरि एकदम गाह्रो भइरहेको छ।
त्यही त मलाई चाहिँ त्यो मिस हुन्छ क्या, अब नेपालबाट टाढा भएर चाहिँ त्यो एउटा त्यो अर्को सपोर्ट छ नि, जुन अब खाना बनाउनलाई नै भए पनि अथवा बच्चालाई एकैछिन भए पनि हेरिदेऊ न, यहाँ चाहिँ अब धेरै नै पार्टनरमा नै धेरै के अरे बुक गर्नु पर्यो नि त, रिलाइ गर्नु पर्यो नि त, त्यो चाहिँ एकदम मिस हुन्छ क्या।
त्यो हिसाबमा चाहिँ नेपालमा अलिक सजिलै हुँदो रहेछ। अब म चाहिँ 3 महिना 4 महिना जस्तो काम गरिनँ, तर त्यसपछि चाहिँ अहिले बाहिर निस्किरहेको छु, अनि निस्किँदाखेरि चाहिँ ढुक्कै नै निस्किन्छु, बिकज आई नो द्याट सी इज इन गुड ह्यान्ड्स भन्ने जस्तो लाग्छ मलाई। अब जता पनि फ्यामिली नै हुनुहुन्छ नि त, त्यो चाहिँ नेपालमा बस्नुको चाहिँ राम्रो कुरा हो, फाइदा हो त्यो चाहिँ।
नेपालमा के अब कस्तो छ सेवा, यो जस्तै एन्टिनेटलहरूको लागि त्यस्तो त्यो हुन्छ नि त्यो भिजिटहरू कुनै अब सेड्युल हुन्छ कि हुँदैन, अथवा कतिको प्रायोरिटीमा राख्छ कि अब त्यो यो प्रेग्नेन्सी केयरहरू त्यस्तोको लागि चाहिँ कस्तो छ?
बच्चा हुनुभन्दा पहिला अब मेरो एक्सपिरियन्स चाहिँ अब कोभिडले गर्दाखेरि अलिक धेरै नै डिफ्रेन्ट भएको थियो अरूको भन्दा होइन, जस्तो बिचमा जाँदाखेरि चाहिँ अब मैले भेट्न खोजेको मेन डक्टर चाहिँ बस्दै नबस्दिने कोभिडले गर्दा होइन, अनि उहाँको टिमसँग भेट्नु पर्ने, अनि एभ्री टाइम उहाँहरूलाई चाहिँ मेरो केस अब डिफ्रेन्ट डिफ्रेन्ट असिस्टेन्ट भए जस्तो हुने, अनि मैले पनि चिन्दिनँ उहाँले पनि चिन्दिनँ, अनि एभ्री टाइम नयाँ भन्नुपर्ने जस्तो होइन, त्यो कोभिडले गर्दाखेरि चाहिँ एकदमै गाह्रो भएको थियो त्यो कुराहरू चाहिँ।
नेपाल र यहाँ अस्ट्रेलियामा अलिकति एक दुईवटा कुराहरू चाहिँ अलिकति डिफ्रेन्ट, एउटा चाहिँ त्यो यो खुवाउने कुरामा कि अब त्यहाँ नेपालमा कतिको यो ब्रेस्ट मिल्क कति इम्पोर्टेन्ट छ होइन, ब्रेस्ट फिडिङ कति इम्पोर्टेन्ट छ, अथवा हुन्छ नि त्यो त्यो बारेमा कस्तो, त्यो
बारेमा चाहिँ हामीलाई काउन्सिलिङ गर्न चाहिँ आउनुभएको थियो हस्पिटलमै हुँदाखेरि चाहिँ ब्रेस्ट मिल्क चाहिँ मोर इम्पोर्टेन्ट छ भनेर, अनि त्यस्तो पोस्टरहरू यताउता पनि राखिरहेको हुन्छ, त्यो इन्फर्मेसन चाहिँ धेरै छ।
मलाई त कोल्ड स्टर्मको बारेमा चाहिँ थाहा छ कि त्यो त्यतिखेर एउटा एडहरू नै आउँथ्यो कि पहिला नै कि त्यो पहेँलो दुध चाहिँ पहिला पहिला फाल्ने गर्थ्यो अरे कि त्यो चाहिँ फोहोर भने जस्तो चालले अनि अनि पछि त्यो एउटा अभियानै जस्तो बनाएको थियो कि त्यो हुन्छ नि एडहरू पनि टन्न आउने अनि त्यसमा चाहिँ अब त्यो भनेको चाहिँ एकदमै पोसिलो हो झन् त्यो खुवाउनु पर्छ भनेर अनि यो गाईको दुध हुन्छ नि गाई यहाँ चाहिँ अब काउ मिल्क दिने भनेको चाहिँ एक वर्षभन्दा अगाडि दिनै हुँदैन भन्छ अब त्यहाँनिर कस्तो छ त्यो त्यसमा
अब यहाँनिर धेरैजनाले दिइराख्नु पनि भएको हुन्छ तर मेरो फ्यामिलीमा चाहिँ हामीले त्यतातिर लागेनौँ अनि सबैजना त्यो कुरामा ओके नै हुनुहुन्थ्यो अब मेरो आमाले चाहिँ हामीले त दिन्थ्यौँ भन्नुभयो तैपनि अब हामीले होइन ठिकै छ नदिने अब नदिने भन्ने कुरा छ ल्याक्टोजेन नै खुवाउँ भन्दाखेरि सबैजना ओके हुनुभएको छ तर धेरैले दिइरहेको पनि देखिन्छ सुरुमा अब नुन चिनी नखुवाउने भन्ने कुरा चाहिँ अलिकति नौलो लाग्यो सबैजनालाई होइन अनि त्यो कुरामा चाहिँ अलिकति सबैजना छक्क पर्नु भएको थियो हामीले त यस्तो गरेनौँ हामीले त पहिल्यैदेखि अब चिनी हालेर लिटो खुवाउँथ्यौँ भन्ने कुरा चाहिँ सुन्यौँ तर तर गर्ने बेलामा चाहिँ ठिकै छ भनेर अनि नुन चिनी नखुवाइरहेछौँ नै हामीले
मलाई चाहिँ एउटा कुरा सोध्नु मन लागेको थियो क्या यो पोस्ट बर्थ अथवा त्यो बर्थिङको एक्सपिरियन्समा चाहिँ पार्टनरको कतिको इन्भल्भमेन्ट हुन्छ सेवा त्यहाँ नेपालमा
पार्टनरको इन्भल्भमेन्ट
थिएटरमै जानलाई पनि लाइक हुन्छ नि
त्यो के भन्छ नर्मल डेलिभरी भयो भने चाहिँ थिएटरमा जान दिँदो रहेछ अपरेसन भयो भने चाहिँ दिँदैन रहेछ
ओके त्यही त यहाँ चाहिँ दुइटैमा नै जान दिन्छ क्या जस्तै अब मेरो दुइटै बर्थमा बुढालाई अलाउड थियो मेरो पनि त्यही कोभिडले गर्दाखेरि सिचुएसन धेरै डिफ्रेन्ट थियो क्या फर्स्ट र सेकेन्डको अनि सेकेन्डमा त कोही पनि नै अलाउड भएन सो बुढालाई पनि म्याक्सिमम् 2 घन्टा जस्तो मात्र अलाउड हुन्छ हस्पिटलमा भनेको थियो कि सो तर ऊ चाहिँ अलाउड चाहिँ थियो बर्थिङको बेलामा पनि
त्यहाँनिर छेउमा हुनु एकदमै इम्पोर्टेन्ट कुरा हो भनेर उनीहरूले भन्छ नै कि तैँले हरेक कुरा हेर्नुपर्छ त्यस्तो गर्यो भनेदेखि चाहिँ उनीहरूलाई पनि फिल हुन्छ भने त्यो एउटा राम्रो एङ्गल पनि हो कि अब उनीहरूले सबै देखिरह हुन्छ होइन अनि भोलिपल्ट त ए मेरो वाइफले चाहिँ यस्तो थ्रु गएको थियो भनेर त्यो एकैचोटि बच्चा त्यो मुभीमा जस्तो हुन्छ नि लतेरो बच्चा भयो भनेर हातमा दिँदा र अनि त्यो प्रोसेस पुरा प्रोसेस हेरिसक्दाखेरि त उसले कति कुरा बुझिसकेका हुन्छ क्या त्यो हेरेरै पनि
एकदमै अनि त्यही त साल नाल काट्नलाई पनि के अरे यहाँ चाहिँ पार्टनरलाई नै इन्करेज गर्छ क्या
त्यस्तो इन्करेज गरेको अथवा पार्टनरको रोललाई एम्फोसिस गरेको चाहिँ पाइनँ मैले
त्यो खानेकुरामै एकचोटि हामी त्यो डक्टरले भनेको कुरा पनि सुनौँ होइन डक्टर सृजना शर्मा यहाँ सिडनीमा बस्ने जिपी हुनुहुन्छ अनि उहाँलाई चाहिँ मैले त्यही हुन्छ नि अब नेपालमा मह गाईको दुध अब त्यस्तो कुराहरू खुवाउने अनि प्लस अब त्यो लुगाहरू पनि बाक्लो लुगाहरू लगाइदिनलाई इन्करेज गर्ने बच्चालाई पनि होइन सुत्केरीलाई पनि अनि त्यस्तो गराउने बारेमा चाहिँ सोधेको छु एकचोटि उहाँको सुझाव सुनौँ अनि त्यसपछि चाहिँ अनि फेरि यो कन्भर्सेसनलाई अगाडि बढाउँदा
यो पनि एकदम कमन कुरा हो किनभने अफकोर्स बच्चा जन्मिसकेपछि सबैलाई आफ्नो ओपिनियन हुन्छ स्पेसली फ्यामिलीलाई चाहिँ स्पेसली भेट्न नपाउँदाखेरि चाहिँ उनीहरूले जाने छन् कि छैनन् यो गरेका छन् कि छैनन् भनेर आफ्नो पेरेन्ट्सहरूलाई त्यो लाग्नु स्वाभाविक हो होइन अनि एडभाइस दिनुहुन्छ अब यो तातो चिसोको कुरामा चाहिँ के हुन्छ भनेदेखि एउटा फ्याक्टर चाहिँ के हुन्छ नेपाल र अस्ट्रेलियाको एक त वेदर पनि ठ्याक्कै अपोजिट छ होइन अब जुनमा उहाँ गर्मी भइरहेको हुन्छ यहाँ जाडो हुन्छ उहाँ डिसेम्बरमा एकदम चिसो हुन्छ यहाँ गर्मी भइरहेको हुन्छ त्यो हिसाबले पनि अब त्यो एउटा चाहिँ उहाँ डिसेम्बरमा यदि बच्चा जन्मियो भने त नेपालमा बस्ने मान्छेले त ओहो यति थोरै लुगा लगाइदिएको यस्तो चिसोको बेलामा भन्ने एउटा त्यो पनि हुन्छ र अर्को चाहिँ इन जेनरल तपाईँको वेदरको बाहेक पनि हो नेपालमा चाहिँ अलिकति गुम्साएर राख्ने चलन छ तर यहाँ चाहिँ त्यो इन्करेज गरिँदैन मेडिकली पनि इट्स नट इन्करेज बच्चालाई कुल कटन लुगाहरू लगाइदिनुपर्छ धेरै गुम्साउनु हुँदैन अर्को एउटा कमन कुरा यो गर्मी र यो गुम्साउने कुरामा चाहिँ जस्तो अब यो नेपाली पेरेन्ट्सहरूको बच्चाहरू जुन अस्ट्रेलियनमा जन्मिन्छ उनीहरूलाई चाहिँ एउटा स्किन कन्डिसन एक्जेमा भन्ने पनि एकदम कमन हुन्छ यो चाहिँ फेरि तातोले फ्लेयरअप हुन्छ कि यो चिलाउने रोग आउँछ एउटा छालामा यो बच्चाहरूमा एकदम देखिन्छ मैले इन्डियन पेरेन्ट्सहरूको बच्चाहरूमा चाहिँ एकदम देख्छु, यस्तो यस्तोमा पनि आमा बाउले धेरै त्यो वुलन लुगाहरू हुन्छ नि, किनभने यो त इरिटेटेन्ट हो स्किनको लागि, कटन जस्तो केही पनि राम्रो हुँदैन। सो यस्तो लुगाहरू पनि उता चाहिँ धेरै लगाउने चलन हुन्छ, तपाईँले हेर्नु भने सानो सानो बच्चाहरूले पनि मजाले त्यो वुलनको स्वेटरहरू ला हुन्छ। र कतिवटा इन्भाइरोमेन्टल अरू फ्याक्टरले गर्दाखेरि त्यो रोग त्यहाँ नेपालमा त्यति धेरै कमन नभए पनि यहाँ चाहिँ एकदम धेरै कमन छ। सो हाम्रो यहाँ चाहिँ एडभाइस दिँदाखेरि चाहिँ कुल इन्भाइरोमेन्ट, रुममा ह्युमिडिफायर राख्ने किनभने एयर धेरै ड्राई नहोस् भनेर, बच्चाको स्किन चाहिँ धेरै ओभर हिट हुनु हुँदैन। इभन नुहाउने पानीलाई पनि थर्मोमिटर दिया हुन्छ, तपाईँले डेलिभरी गरिसकेपछि न्यू साउथ वेल्स हेल्थले एउटा प्याकेज दिन्छ, त्यसमा एउटा थर्मोमिटर हुन्छ, इभन पानीको त्यो ताप भनौँ न टेम्परेचर चेक गर्नको लागि, धेरै तातो हुनु हुँदैन भनेर। त्यो नुहाउने पानी पनि धेरै तातो हुनु हुँदैन, तर नेपालमा अब अलिक तातो लगाइदिने हुन्छ किनभने बच्चाको हिट लसहरू हुने चान्स हुन्छ। सो त्यो हिसाबले चाहिँ कटन लुगाहरू र कुल इन्भाइरोमेन्ट इज बेटर देन हट इन्भाइरोमेन्ट बच्चाहरूलाई।
हजुर, अब अलिकति काउ मिल्कको बारेमा कुरा गरौँ।
यो पनि एउटा इन्ट्रेस्टिङ हो, नेपालमा चाहिँ हो तपाईँले भने जस्तो होइन, अब विदिन बर्थ या विदिन टू विक्स वान मन्थमै काउ मिल्क एकदमै खुवाउने चलन छ, एकदम हेल्दी भनेर। यहाँ चाहिँ काउ मिल्क एलर्जी भन्ने एउटा प्रब्लम हुन्छ, त्यो चाहिँ बच्चाले चाहिँ त्यो काउमा हुने जुन प्रोटिनहरू हुन्छ त्यसलाई ब्रेकडाउन गर्न नसकेर त्यसको एलर्जी हुने, सो त्यसले गर्दाखेरि डायरिया हुने, बान्ता हुने, कहिले काहीँ दिशामा रगत जाने, यस्तो समस्याहरू दिन्छ। सो त्यो कारणले चाहिँ एज अ डक्टर र मेडिकली चाहिँ हामीले 12 महिनाको एक वर्षको भनौँ न नानी नभएसम्म हामीले काउ मिल्क एलर्जी हुने रिस्क एकदम हाई भएको कारणले चाहिँ यो इन्करेज गर्दैनौँ र सो यो खानु हुँदैन नै भन्छु म पनि होइन। अनि अर्को चाहिँ हनी पनि हो, हनी पनि नेपालमा खुब हनी खुवाउने चलन हुन्छ, इभन पासनीमा हनी चटाउने चलन हुन्छ, तर हनीमा पनि एउटा ब्याक्टेरिया हुन्छ जुन चाहिँ सोइल डस्टहरूबाट आउँछ, र हनी चाहिँ सबैभन्दा कमन त्यसको भनौँ न फुड हो जुनमा चाहिँ त्यो आउने चान्स हुन्छ। त्यही भएर नानी बाबु जुन जन्मेपछि 12 महिनासम्म यो हनी पनि दिनु हुँदैन, तर नेपालमा चाहिँ दिने चलन छ। अब त्यसको पछाडि के ट्रेडिसनल त्यसको ऊ होला, तर मेडिकली चाहिँ द्याट्स नट रेकमेन्डेड।
तपाईँहरूले डक्टरको कुरा सुनिहाल्नुभयो, उहाँले के भन्नुभयो भनेर, मलाई चाहिँ अर्को एउटा इन्ट्रेस्टिङ कुरा के सुनाउनु मन लाग्यो भने, ठ्याक्क मेरो सासू चाहिँ यहाँ भिजिट गर्न आउनु भएको थियो कि होइन, मेरो छोरी जन्मिसकेपछि, अनि त्यसपछि मेरो नेक्स्ट डोर नेबरको चाहिँ त्यति बेला भर्खर बच्चा भएको थियो, त्यति बेला चाहिँ यहाँ स्प्रिङ थियो, सो गर्मी गर्मी नै थियो, अक्टोबरमा जन्मिएको बच्चा, अनि ऊ चाहिँ चट्ट 2 हप्तापछि होइन छोरीलाई प्राममा लिएर अब सोर्ट्स लगाएर हुन्छ नि अब वेदर अनुसारको लुगा लगाएर हिँडिरहेको थियो है, अनि मेरो सासु त छक्क बन्यो, के गरेको होला यस्तो भर्खर सुत्केरी भएको मान्छे, राम 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 यो हुन्छ नि बच्चालाई यसरी लिएर हिँडेको छ, यो पछि गएर यसले कति दुःख पाउँछ थाहा छ भनेर यसरी कमेन्ट गर्छ कि मलाई छक्क त्यो भनेपछि याद आयो। सो त्यो त्यही त नेपालमा त अझै पनि त्यसमा एकदम कन्सियस छ नि है,
जस्तो मेरो एक्सपिरियन्स चाहिँ के थियो भने हो यस्तै खालको थियो, अब लुगाहरू एकदम बाक्लो लगाउनु पर्छ, तेल मालिस गर्नुपर्छ, नुहाउनु हुँदैन अथवा दाँत माझ्नु हुँदैन भन्ने खालको कुराहरू मैले सुनिरहेको थिएँ होइन, अनि मैले यो कुराहरू चाहिँ पत्याएको थिइनँ, तर मलाई चाहिँ आफैलाई के भयो भने यो सबै कुरा चाहिने रहेछ भन्ने चाहिँ मैले फिल गरेँ। सबैलाई त होइन होइन, किनभने कोही कोही साथीहरूको डिफ्रेन्ट एक्सपिरियन्स पनि थियो, तर मलाई चाहिँ के भयो भने म आएपछि चाहिँ एकदमै जाडो भयो कि मलाई, घर आएपछि चाहिँ जेठको महिना थियो, जुनको महिना थियो, तर म त पुरै कामेर अनि त्यसपछि विन्टर क्लोथ्सहरू झिकेँ मैले, अनि मलाई चाहिँ ननुहाउ भन्नुहुन्थ्यो, अब म कहाँ, म त त्यो पानी देखेर तर्सिरहेको थिएँ, नुहाउने त म कुरै थिएन है मलाई एकदम धेरै, अनि त्यसपछि दाँत पनि नमाज भन्नुभएको थियो, अनि मैले त्यो कुरालाई वास्ता गरिरहेको थिइनँ, भरे त मैले एकदमै सफ्ट एउटा त्यो छोकडा हुन्छ नि डेट्सहरू एकदम गिलो खालको, त्यो खाँदाखेरि पनि मेरो त दाँत दुख्यो कि एकैछिनमा, अनि मैले एकदम थाहा पाएँ कि मलाई त एकदमै यो प्रोसेसले इम्प्याक्ट गरेको रहेछ, अनि म त एकदमै विक भएको रहेछु भन्ने मैले फिल गरेँ। मलाई कसैले भन्नै परेन, म आफै लुगा लगाएर बसेँ, अनि तपाईँले अहिले सासूले जुन कमेन्ट गर्नुभयो भन्नुभयो नि, म पनि खास त्यही कमेन्ट गर्ने पोजिसनमा पुगेँ कि, म अरू मान्छेहरूको फोटो हेर्थेँ विदेशमा होइन, हुन्छ नि कोही कोही मान्छेहरू त अब बिकिनी लगाएर स्विमिङ गरेर हुन्छ विथ माई न्यू बेबी भनेर, म त एकदम आत्तिएँ कि त्यो देखेर, कसरी गरेको होला यो मान्छेहरूले भनेर। बट देन अगेन आई थिङ्क इट्स भेरी पर्सनल, किनभने मेरो एकजना साथी पनि छिन्, अनि उसले चाहिँ मलाई एकदमै धेरै गर्मी हुन्थ्यो अनि मान्छेहरूले यस्तो भनेको देखेर मलाई एकदम रिस उठ्थ्यो, म त गर्न नआइराख्थे भनेर भन्थिन् कि उसले. अब ठिकै भयो, मेरो फ्यामिली अन्डरस्ट्यान्डिङ नै हुनुहुन्थ्यो, तर अब धेरैजनाको त्यस्तो नभएको पनि देखेँ मैले. जस्तो हुन्छ नि, गर्मी भइरहेको मान्छेलाई पनि अब अझ धेरै लुगा खापिदिने होइन, त्यस्तो प्र्याक्टिसहरू चाहिँ एकदम देखिन्छ. अनि
बच्चालाई चाहिँ कस्तो हुन्छ, अहो यहाँ त टोपी नलाइदिएको देखेर जहिले पनि भिडियो कलमा कुरा गर्न थालेपछि टोपी खोज्ने क्या, ए लाइदिनु
पनि
जे मौसम होस् बच्चालाई त टोपी त लाउनु पर्छ.
त्यस्तै छ हाम्रोमा पनि, हामीले सुरु नै देखि उसलाई पुरा लुगा नै लगाइदिइरहेको छौँ. तर यस्तो पनि छ, यहाँ वेदर त्यो बेलादेखि नै अलिक चिसो चिसो नै थियो कि, जुनको महिना भए पनि एकदम पानी पर्ने मौसम थियो, अनि हामी उसलाई दौरा सुरुवाल टोपी नै लगाइदिइरहेको छौँ. ठिकै छ अहिलेसम्म चाहिँ, अब मेबी नेक्स्ट इयर अब समर भयो भने मात्रै अलिक कम गर्छौँ होला.
हो एकदम, यहाँ चाहिँ खोइ ओभर हिटलाई एकदमै फोकस गरेर कमेन्टहरू सजेसनहरू एडभाइसहरू दिन्छ. मलाई पनि याद छ त्यो स्पेसिफिकली उनीहरूले चाहिँ भनेको के, सुत्ताखेरि चाहिँ टोपी लाउँदै नलाउदिनु, किनभने सबैभन्दा हिट हुने चाहिँ टाउकोमा हो होइन. अनि त्यसपछि अर्को त चोकिङ ह्याजर्डले पनि भन्छ क्या, लाइक अब छोपिन्छ भनेर पनि, किनभने अब टाउकोमा हुन्छ, मुखतिर सर्न सक्छ, बच्चाले हटाउन सक्दैन भनेर. अनि ओभर हिटकोमा चाहिँ एकदम भनेको चाहिँ चिसोमा पनि कहिले पनि टोपी नलाइदिनु भनेको थियो कि, याद छ मलाई.
ओहो कस्तो उल्टो है, यहाँ चाहिँ फेरि ठ्याक्कै उल्टो हुन्छ नि. मैले त यो कुरा सुनेकै थिइनँ तपाईँले भनेको कुरा चाहिँ.
एकदमै
सुत्ने बेलामा पनि सँगै सुताउने कि फरक सुताउने भन्ने होला नि.
म ठ्याक्कै त्यही कुरा गर्न लागेँ कि, त्यो त नेपालमा त अब बच्चालाई छुट्टै सुताउने भन्ने त्यो त धेरै ठुलो कुरो हुन्छ होला नि है, त्यो सोच्नै नसक्ने होला.
त्यही त, अब हामी चाहिँ आफ्नै छेउमा सुताइरहेको छौँ अब, तर कोही कोही मान्छेहरूले चाहिँ अब आफ्नै कोठामा सानो बेड राख्दाखेरि पनि गाली गरेको सुन्छु मैले. मलाई चाहिँ त्यो ठिकै लाग्छ है, आफ्नै कोठामा अर्को बेडमा राख्दाखेरि चाहिँ होइन, त्यस्तो गरेर कहाँ हुन्छ, चिसो हुन्छ बच्चालाई अथवा वाट एभर भनेर सुनिरहेको हुन्छ. झन् अब विदेशमा जस्तो अर्कै कोठामै राख्न थाल्यो भने त के हुन्छ होला.
मलाई चाहिँ याद छ हामीले चाहिँ छोरीलाई जे होस् अब फर्स्ट स्टोरी हुँदाखेरि चाहिँ धेरै एडभाइस सुनियो नि त अब यतैको अब नर्सहरूले चाहिँ, हो स्पेसली को स्लिप चाहिँ नगर, ओभर हिट हुने चान्स हुन्छ, बच्चालाई चेप्ने चान्स हुन्छ, अब होइन त्यो चाहिँ अभोइड गर भनेर उनीहरूको जस एडभाइसहरू सुनेर हामीले चाहिँ इन्करेज गरेको थियो. जस छोरीलाई छुट्टै रुममा नै सुताउँथ्यो र त्यो मान्न पनि थालिसकेको थियो कि, मजाले एक्लै रुममा सुत्थ्यो. तर याद छ मलाई मम्मीहरूको सासूहरूको मम्मीहरूकोबाट कमेन्ट आएको चाहिँ, कसरी लाइक बच्चालाई रोएको कसरी थाहा पाउँछौ तिमीहरूले, रुन्थ्यो तर अब न कोठा धेरै टाढा थिएन नि त, सो सुन्न त सुनिहाल्थ्यो, अनि आएर रेगुलरली खुवाउने ओर्ने गरिन्थ्यो होइन. तर अब सर्टन मन्थ पुगिसकेपछि त अब फुल नाइट स्लिप नै होस् भनेर नै इन्करेज गरिन्छ नि त.
मैले पनि छोरीलाई हुन्छ नि छुट्टै सुताउनलाई ट्राई गरेँ एक दिन राखेँ होइन, अनि राखेको, अनि ऊ चाहिँ कस्तो भने त्यो कटमा यस्तो उठेर त्यो कट समातेर अनि हेरिरह्यो क्या ढोकामा तिर हेर्दै रुँदै गरेँ होइन. अनि त्यसपछि अनि अनि त्यसपछि त मलाई त कस्तो त्यो कस्तो हुन्छ नि ला किन त छोड्ने, अब त्यो एउटा सेफ्टीको हिसाबले चाहिँ मलाई ठिक लाग्यो त्यो होइन. अब तर अब सक्दै छ नसक्ने कि, अनि बच्चा अलिक ठुलो भएपछि झन् 6-7 महिना भएपछि त झन् त्यो छोडेर सुत्न त सकिनँ खै. खानेकुराको कुरा गर्दाखेरि चाहिँ महको चाहिँ कस्तो छ, मह त खान,
मह त महको बारेमा चाहिँ हाम्रो अलिकति डिफ्रेन्सेस नै भएको थियो. मह खुवाउनु हुँदैन भन्ने कुरा चाहिँ हाम्रो कन्सेप्ट छैन होइन. अनि अब पास्नीको बेलामा चाहिँ खिरमा मह हाल्नुपर्छ भन्ने चाहिँ नियम हुँदो रहेछ, हुन्छ नि सुरु त्यो पास्नीमा चाहिँ मह चटाउने भन्ने नियम हुँदो रहेछ. अनि त्यसमा चाहिँ अब हामीले अलिकति डिस्कसन गऱ्यौँ, तर लास्टमा गएर चाहिँ हामी के कन्क्लुजनमा पुग्यो भने मह चाहिँ एकदम सिम्बोलिकली मात्रै हाल्ने, अनि एनिवे त्यो पास्नीको जुन खानेकुरा हुन्छ त्यो पनि उसलाई सिम्बोलिकली मात्रै चटाउने भन्ने कुरा भयो होइन. त्यही भएर हामीले त्यसमा सेटल गऱ्यौँ, कुन बार नयाँ लुगा लगाइदिने, कुन बार नयाँ लुगा नलगाइदिने, छोरीलाई बाहिर हिँड्दाखेरि कुन बार चाहिँ लिएर हिँड्न हुन्छ होइन, ओ कता फर्काएर सुताउनु हुन्छ,
त्यस्तो पनि हुन्छ.
हुन्छ हुन्छ, अब फर्स्ट टाइम मेरो हस्बेन्डको घरबाट उता जाँदाखेरि त सायदै हेर्दो रहेछ मान्छेहरूले है, अब हामीले चाहिँ सायद हेरेनौँ होइन, तैपनि यो बारमा जाने यो बारमा नजाने भन्ने रुल्सहरू, विच मेक्स नो सेन्स टु मी, हुन्छ नि त्यो त्यो कुराहरूमा चाहिँ अलिकति
लाइक हेल्थ केयर
प्रोफेसनल्सहरूले चाहिँ कस्तो खालको एडभाइस दिन्छ र पेरेन्ट्सहरूको एडभाइस चाहिँ कस्तो हुन्छ, जस्तै यही तातो तातो राख्ने कुराहरूमा चाहिँ के भन्छ हेल्थ केयर प्रोफेसनल?
इभन तेल लाउने के तेल लाउने
तेल लाउने चाहिँ अब हामीले चाहिँ लगाइरहेको थियौँ, अनि एकचोटि छोरीलाई रुगाखोकी लागेर यसो डक्टरकोमा जाँदाखेरि चाहिँ उसको मुखभरि अलिकति ऱ्यासहरू पनि आइरहेको थियो, अनि डक्टरले चाहिँ यो चाहिँ हिटले गर्दाखेरि आएको हो, अनि यसो भयो भने चाहिँ तेल लाउने सेक्ने काम नगरे हुन्छ भनेर भन्नुभएको थियो। अनि त्यसपछि हामीले चाहिँ त्यस्तो ऱ्यासहरू आयो भने चाहिँ लगाउँदैनौँ, अरू बेला चाहिँ लगाइदिरा हुन्छौँ। अनि मलाई चाहिँ स्पेसली तेल मालिस चाहिँ एकदम फाइदा गर्यो जस्तो लाग्यो, होइन
त्यो फन्टनेल त्यो अगाडि कि तालुमा पुरा तेल लाएर तालु भर्नलाई
त्यो भर्नको लागि हो र त्यस्तो त थाहा छैन।
पहिला त मैले बच्चाहरूलाई त्यो तालुमा यस्तो तेल लगाइदिँदाखेरि छिटो पुरियोस् भनेर त्यस्तो त्यस्तो पनि कति हुँदो रहेछ क्या, त्यो तेल लगाएर त्यो पुरिन्छ भन्ने हुन्छ नि। मलाई मलाई घरबाट क्या अगाडि तेल लगाएर त्यो तालुमा यस्तो त्यो पुर्याउने उ गरेछ त त्यो आफै पुरिन्छ, मैले पुरिरहनु पर्दैन त्यही त नि।
एकदम इन्ट्रेस्टिङ छ है।
अनि आई थिङ्क अब डिफ्रेन्ट कुरा चाहिँ अब यो मेटर्निटी यसले चाहिँ प्रेग्नेन्सी एन्ड चाइल्ड बर्थले चाहिँ मेन्टल हेल्थमा कतिको इम्प्याक्ट पार्छ भन्ने कुरामा कतिको अवेरनेस छ उता जस्तो लाग्छ, होइन? किनभने हाम्रो केसमा चाहिँ त्यति धेरै अवेरनेस मैले पाइनँ, अनि आई थिङ्क मलाई चाहिँ बेबी हुनुभन्दा अगाडि चाहिँ यो कुराहरूले चाहिँ एकदमै गाह्रो भएको थियो। कति मान्छेहरूलाई पोस्टपार्टम डिप्रेसन हुँदो रहेछ, होइन? मलाई चाहिँ अब आई थिङ्क पोस्टपार्टम चाहिँ ठिक ठिकै भयो, अब अलिकति स्ट्रेस त भइ नै हाल्छ होइन सबै कुरा नयाँ भएपछि, तर आई थिङ्क प्रिपार्टम चाहिँ मलाई धेरै गाह्रो भएको थियो यो आफ्नो मेन्टल हेल्थको हिसाबले, होइन? अनि त्यसको अन्डरस्ट्यान्डिङ चाहिँ अब मैले मेडिकल सिस्टमबाट अथवा फ्यामिली सिस्टमबाट चाहिँ खासै पाइनँ, तर अब आफ्नो कन्टेम्पोरेरी साथीहरूबाट चाहिँ पाएँ मैले, हुन्छ नि आफ्नो कुराहरू सेयर गर्दाखेरि चाहिँ धेरै धेरै रिलिफ भयो आफ्नो कन्टेम्पोरेरीहरूसँग चाहिँ त्यसको बारेमा चाहिँ।
ए भनेपछि ए यहाँ त अब मेरो एक्सपिरियन्समा त यहाँ एन्टिनेटल त्यो फर्स्ट अपोइन्टमेन्टमै उनीहरूले चाहिँ सबै त्यो त्यो स्केल गर्छ कि मेरो मेन्टल स्टेट कस्तो छ भनेर। आई थिङ्क त्यो इभन अब बच्चा भइसकेपछि त झन् यति धेरै क्वेसन गर्छ यो बारेमा त पोस्टमार्टम इभन। अनि मलाई सबैभन्दा राम्रो लागेको पार्ट चाहिँ कहाँ भनेदेखि नै तिमीलाई चाहिँ अब हस्बेन्डसँग गएको छौ, तिमीले दिनरात हस्बेन्डसँग बसिरहेछौ होइन, अनि यु आर नट सेटिस्फाइड अब त्यो केयर हुन्छ नि इन्भाइरोमेन्टदेखि। अनि त्यस्तो हुँदाखेरि चाहिँ तिमी हेल्थ प्रोफेसनलकोमा जाँदाखेरि पनि त हस्बेन्ड वाइफ गइन्छ बच्चा गइन्छ होइन, अनि त्यस्तो हुँदाखेरि चाहिँ त्यहाँ हेल्थ प्रोफेसनलले त्यहाँ हस्बेन्डको अगाडि नै अनि तँलाई कस्तो भएको छ सबै कुरा ठिक छ के अरे उसले राम्रोसँग हेरिरहेको छ उसको सपोर्ट ठिक छ भनेर सोध्यो भनेदेखि त म त अभियसली मेरो हस्बेन्डको अगाडि त अँ ठिकै छ भनेर भन्न सक्छु नि त होइन। अनि अनि जब मेरो हस्बेन्डलाई त एकछिन बाहिर निस्कि भनेर बाहिर पठाएर अनि मलाई क्वेसन गर्न थाल्यो नि यो कुरा, कस्तो इम्प्रेस्ड भएको के म मलाई केही चित्त बुझ्दैन भने त अब त म बोल्न सक्छु नि त होइन। अनि यो चाहिँ मलाई एकदम बेस्ट लागेको चाहिँ त्यो थियो कि
कस्तो राम्रो है। यो चाहिँ मैले एकदमै एकदमै ठुलो ल्याक फिल गरेँ हुन्छ नि, जस्तो आफ्नो मेन्टल स्टेटको बारेमा चाहिँ अब आफैले नराम्रो फिल गर्नुपर्ने अथवा गिल्टी फिल गर्नुपर्ने अथवा हुन्छ नि मदरहुड जस्तो ठुलो कुरामा पनि जस्तो हुन्छ नि अब सोसाइटीले अब एउटा राम्रो भनिरहेको कुरामा पनि अब मलाई चाहिँ एड्जस्ट गर्न गाह्रो भइरहेको छ भनेर आफैलाई नराम्रो लाग्नुपर्ने अनि त्यसको एक्नोलेजमेन्ट अथवा हुन्छ नि त्यो पार्ट चाहिँ कसैले पनि सोधिरहेको छैन भन्ने जस्तो होइन, त्यो चाहिँ धेरै गाह्रो भएको थियो। अनि तिम्रो कुरा सुनेर राम्रो लाग्यो, अब हुन्छ नि एटलिस्ट वुमेन देयर आर गेटिङ द केयर भन्ने जस्तो।
सिकाएको पनि कस्तो कस्तो छ एक्सपिरियन्स यसमा?
त्यही त त्यो रेकग्निसन चाहिँ छ भन्नु भन्छु म पनि, तर मलाई चाहिँ एउटा के लागेको थियो भने कति आरो न खोइ मेरो आफ्नो पर्सनल एक्सपिरियन्स पनि हुनसक्छ, यस देयर इज हेल्प देयर तिमीलाई निड भयो भन्ने भन्ने एउटा त्यो क्वेसन एयर जस्तो हुन्छ क्या, यिनीहरूले 10 क्वेसन जस्तो प्रिपेयर गरेको हुन्छ होइन, अनि त्यसपछि अनि त्यसमा तिमीले फिल आउट गर्नुपर्छ क्या लास्ट 7 तिमीले तिम्रो मेन्टल हेल्थ कस्तो छ भनेर त्यही क्वेसन अनुसारको तिमीले टिक गर्नुपर्छ। अनि कति कुराहरू चाहिँ खोइ त्यो इन्क्लुड नभए जस्तो लाग्यो थियो मलाई, अनि त्यति बेला मैले भनेको थिएँ कि अनि फेरि सर्टन सोर्ट पिरियडसम्म मात्रै उनीहरूले फलोअप गराएको थियो कि, अनि मैले चाहिँ एकदम लाइक हुन्छ नि अलिकति टाइम अलाउ गर्नुपर्छ हामी न्यू मम्सहरूलाई, किनभने हामी भर्खरै त त्यो एडजस्टमेन्ट फेजमै हुन्छौँ नि त, कति कुराहरू त न्यू एकदमै न्यू हुन्छ नि त, सो तिमीले किन यति छिटो छिटो लाइक यति छिटो फलोअप गर्न खोजेको, वाइ डिन लाइक तिमीले हामीलाई अलिकति अलाउ गरेको हुन्थ्यो त्यो एउटा टाइम पिरियड भनेर मैले चाहिँ फिडब्याक चाहिँ दिएको थिएँ क्या उनीहरूलाई. डेफिनेटली फलोअप छ अनि उनीहरूले इन्फर्मेसन प्रोभाइड गर्छ कि तिमी यदि मेन्टली डाउन फिल गरेछौ भने यस्तो यस्तो इन्फर्मेसनहरू छ, यहाँ यहाँ तिमीले कन्ट्याक्ट गर्न सक्छौ भनेर, त्यो चाहिँ डेफिनेटली छ है.
द्याट्स नाइस. अनि अब पोस्टमार्टम फलोअप नहुने कुरा पनि अब हामीले अलि चित्त बुझाएको थिएन हुन्छ नि, स्पेसली विथ द अपरेसन हुन्छ नि, कहिले कता दुख्ने अथवा कहिले के हुने त्यस्तो आफ्नो जिउमा नै हिल भयो कि भएन थाहा नहुने, अथवा त्यस कारमा चाहिँ इचिङ हुने अनि हुन्छ नि भित्रबाट इचिङ भयो जस्तो हुन्थ्यो कि मलाई. अनि त्यसको बारेमा कसलाई सोध्ने के सोध्ने भन्दाखेरि अब त्यही अब चाइल्ड बर्थकै प्रोसेसमा एउटा फलोअप भिजिट अथवा दुइटा फलोअप भिजिट त हुनुपर्ने जस्तो लागेको कि हामीलाई, तर त्यस्तो थिएन. बरु यो कुरा हुँदै जाँदाखेरि मलाई अर्को कुरा चाहिँ याद आयो, पोस्टमार्टम अब फुडको रेस्ट्रिक्सनको कुरा गऱ्यौँ, अघि हामीले बेबीको मात्रै कुरा गऱ्यौँ है, तर प्रेग्नेन्ट वुमनलाई पनि धेरै रेस्ट्रिक्सन्स हुन्छ नि, त्यहाँ कतिको हुन्छ थाहा छैन
जस्तो साग खान नहुने है
साग. अँ तर हाम्रो मेरो फ्यामिलीमा चाहिँ साग ऊ गर्नु भएको थिएन, किन हो खै अब उहाँहरूलाई साग चाहिँ राम्रो लागेछ होइन, तर मलाई पोस्टमार्टम चाहिँ कति दिनसम्म फ्रुट्स खान दिनुभएको थिएन किन भन्दाखेरि चिसो हुन्छ भनेर, अनि चिसो लाग्छ अब आफूलाई चिसो लाग्छ बेबीलाई चिसो लाग्छ, अनि मलाई चाहिँ अब इट मेड नो सेन्स टु मी, हुन त मलाई जाडै भइरहेको थियो तैपनि अब दुधमा हालेर दुध र ओट्समा केरा हालेर खान्छु भन्दाखेरि चाहिँ म आई डोन्ट थिङ्क इट वुड हेभ म्याटर्ड होइन. अनि आँपको एकदम सिजनको हाइटमा थियो, अब त्यो महिनाभरि मैले आँप खान नपाउँदा मलाई अहिले पनि दुःख लागिरहेको छ त्यो सम्झेर होइन.
तर चाहिँ नेपालबाट चाहिँ साग नखानु खै बच्चाको बच्चालाई के हुन्छ के अरे हरियो दिशा आउँछ अरे होइन.
तर त्यो हरियो यतिकै पनि आउँदो रहेछ नि त, हरियो साग पनि आउँदो रहेछ. कस्तो कसै कसैले त ए भिन्डी खायो भने बच्चाको पनि आँचीमा भिन्डीको दाना आउँछ भन्नुहुँदो रहेछ है, तर धन्न मेरो फ्यामिलीमा चाहिँ त्यस्तो भन्नु भएन, भेजिटेबल्समा चाहिँ खासै रेस्ट्रिक्सन थिएन.
जति बेला नि त्यो के अरे खसीको खुट्टा लोकल कुखुराको मासु खानु मजा आउँछ, तर अरू पनि खानु मन लाग्छ नि.
म त भेज हो त्यसैले अब त्यो ऊ त खाइनँ, तर ज्वानोको झोल चाहिँ धेरै खाएँ, तर कति मान्छेहरूको चाहिँ खाना त्यति मात्रै हुँदो रहेछ, विच इज भेरी स्याड. ज्वानोको झोल र भात मात्रै होइन, तर धन्न अब मैले चाहिँ अब भेजिटेबल्सहरू त मजाले नै खाएँ. ए अँ त्यो पनि त एउटा छ नि त, एकदम धेरै खानुपर्छ भनेर हुन्छ नि, मलाई चाहिँ त्यस्तो भएन, मेरो एपिटाइट यति छ भनेपछि यति नै दिनुहुन्थ्यो होइन, तर त्यस्तो अरूहरूकोमा चाहिँ देखिरहेको छु मैले एकदम धेरै पाइलअप गर्ने.
त्यही हाम्रो अनुभवहरू यसो सुन्दाखेरि सरसरतिर आफ्नो वरपरको साथी या हुन्छ नि हामीसँगै आमा बनेका अन्य अरूहरूको पनि कुरा सुन्दाखेरि चाहिँ अब लगभग लगभग धेरै कुराहरू सिमिलर छ होइन, नेपालबाट आउने सजेसन यहाँनिर के गरौँ भन्ने कन्फ्युजन हुन्छ नि, त्यो उस्तै उस्तै भए पनि त्यही सबैले काट छाट गरेर आफूलाई
आफ्नो
तरिकाले पाएक पर्ने हिसाबले र मिल्ने हिसाबले हुन्छ नि, अब बच्चालाई जसरी सबैको इन्टेन्सन भनेको त आखिरमा लास्टमा त त्यही बच्चालाई राम्रो होस् आमालाई राम्रो होस् होइन सबैजनालाई चाहिँ राम्रो होस् भन्ने हिसाबले हो, तर अब त्यही अब कति कुरा चाहिँ स्वास्थ्यको दृष्टिकोणले कति कुराहरू लिने होइन कति कुराहरू चाहिँ अलिकति परिमार्जन पनि गर्नुपर्छ भन्ने कुराहरू पनि हुनसक्ला होइन.
अनि सेवाले एउटा एकदम राम्रो पोइन्ट हाइलाइट गरेछ नि, जस्तै अब पेरेन्ट्सहरू पनि कति कुराहरूमा धेरै बुझिदिनु भएको छ नि त होइन, कम्पेरिटिभली अब होइन जिपीले अब हामीले हेल्थ प्रोफेसनललाई कन्सल्ट गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यो सुझाव दिनुभएको छ भन्दाखेरि कति इन्स्टेन्समा चाहिँ अब पेरेन्ट्सहरूले पनि कुरा बुझेर होइन हो हामीले त्यति बेला हामीलाई पनि पेरेन्ट्सहरूले सिकाएको कुरा हामीले सिकाउन खोजेको हो, तर प्रोफेसनलहरूले यस्तो एडभाइस दिन्छ भने होला पनि भनेर बुझिदिएको कुरा उसले भनेको थियो नि, एकदम राम्रो लागेको थियो क्या मलाई त्यो कुरा
चाहिँ. सही हो, ठिक हो. त्यही भने अब त्यही सबैको इच्छा भनेको चाहिँ बच्चाको पनि राम्रो होस्, त्यही अब आमाको पनि आमालाई पनि राम्रो होस् अनि सबै स्वस्थ रहन् भन्ने नै हो, तर अब त्यही तरिका अलिकति फरक छ भन्ने कुरा हो. जे होस् अब के अब कार्यक्रमबाट बिदा लिने समय भइहाल्यो होइन, अब त्यही अर्को एपिसोडमा भेटौँला फेरि पनि होइन
त सिका. त्यही त हुन्छ, अब सबैजनालाई फेरि अर्को अर्को पडकास्ट श्रृङ्खलामा भेट्ने प्रमिस गर्दै आज चाहिँ बिदा माग्नु होला.
हस् त नमस्कार.
नमस्ते.